سورت بنی اسرائیل آیتوں سے پہلے تھوڑی سی بات سورت کی کریں گے. پارہ بھی نیا ہے اور سورت بھی نئی ہے. سورت بنی اسرائیل مکی سورت ہے. 111 آیات ہیں, 12 رکوع اور 533 کلمات ہیں. یہ سورت بنی اسرائیل بھی ہے, یہ سورت اسراء بھی ہے اور سورت سبحان بھی کہتے ہیں اس کو. تین نام ہیں اس کے, بنی اسرائیل, سورت. اس نام کو پڑھتے ہوئے تو مجھے بڑی تکلیف ہو رہی تھی اور میں شدت سے محسوس کر رہی تھی کہ اللہ تعالیٰ کو بنی اسرائیل سے کتنی امیدیں تھیں. آپ دیکھتے ہیں کہ قرآن پاک شروع ہوتا ہے تو بھی بنی اسرائیل کے قصے بالکل نصف شروع ہو رہا ہے آج ہمارے قرآن کا, اگر آپ دیکھیں, یا 15واں پارہ سمجھیں. قسم کا تصور میں یہی آتا ہے کہ اب آدھا قرآن ہو گیا. تو یہاں بھی بنی اسرائیل کا تذکرہ. اللہ تعالیٰ نے مسلمان نام کی کوئی صورت نہیں رکھی, عیسائیت نام کی نہیں, بنی اسرائیل کی رکھی ہے. یہ وہ گروہ تھا جو واقعی ایک وقت میں چنا ہوا گروہ تھا, لیکن ان کو یہ چناؤ شاید راست نہ آیا. بہرحال اس سورت کے بارے میں یہ بھی آتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہر رات کو تلاوت کیا کرتے تھے بنی اسرائیل اور سورت زمر کی. یہ مسند احمد کی روایت ہے اور ترمذی میں بھی ہے. ہم میں سے کتنے ہیں جو اتنا پڑھیں؟ آدھا پورا پارہ بنتا ہے بنی اسرائیل کا آلموسٹ, بلکہ آدھے سے بھی زیادہ. سورت زمر جو ہے وہ بھی بہت چھوٹی نہیں ہے. تو اس سے پتہ چلتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کتنی کثرت سے قرآن پاک کی تلاوت کرتے تھے. اللہ تعالیٰ ہمیں بھی اس کی توفیق عطا فرمائے. سورۃ القصص کے بعد نازل ہوئی اور مکی دور کے بالکل آغاز میں ہوئی. اللہ کے نبی صلی اللہ علیہ وسلم کی ایک روایت اس کے بارے میں آتی ہے کہ آپ نے فرمایا کہ سورۃ کہف, مریم اور بنی اسرائیل, اور یہ تینوں ساتھ ہی ساتھ آ رہی ہیں. پہلے بنی اسرائیل آئے گی, پھر کہف, پھر مریم. فرمایا یہ اوتاق اول میں سے ہیں اور میرے تلاد میں سے ہیں. اوتاق کیا ہوتا ہے؟ عتیق کی جمع, اور عتیق کہتے ہیں پرانے کو. اور اسی طرح تلاد, تالت, تلاد بھی قدیم یعنی پرانے مال کو کہتے ہیں. مطلب کیا ہے کہ یہ قدیم دور کی صورتیں ہیں. مراد کیا ہے کہ مکی دور کے بالکل شروع میں یہ نازل ہوئی تھیں. یعنی جیسے آج ہم اپنے بچپن کو سوچیں تو ہمیں لگے گا کہ بہت قدیم بات ہے, بہت پرانی یہ بات ہو گئی. تو مکہ کے بالکل آغاز میں تھیں جبکہ بہت ہی تکلیفیں تھیں اور خاص طور پہ لوگ معجزات طلب کرنا شروع ہو گئے تھے. اس صورت میں بھی ہم مکہ والوں کے بہت سارے ایسے مطالبات کو دیکھیں گے کہ جو قرآن کی دعوت کے جواب میں وہ نت نئے مطالبے کرتے تھے اللہ کے نبی سے کہ ایسا ہو جائے تو پھر ایمان لے آئیں گے. تو مکی دور کے چونکہ آغاز کی تھی لہٰذا تشدد کے واقعات بھی اس میں دکھیں گے, تعصب ان کا جھلکے گا اور الٹی باتیں, کج بحثیاں جس کو آپ کہہ سکتے ہیں, طرح طرح کے مطالبوں کی باتیں پیش کی جاتی ہیں. اور اس صورت میں اللہ تعالیٰ نے تاریخ کے بہت سارے واقعات بیان کیے ہیں, جس میں ایک تو نبی صلی اللہ علیہ وسلم کے سفر معراج کا تذکرہ ہم دیکھیں گے بالکل پہلی ہی آیت میں. پھر اسی طرح بنی اسرائیل کی ہسٹری کے مختلف ادوار, ان کے عروج اور ان کے زوال کی داستان ہے. ایسے لگتا ہے کہ اللہ تعالیٰ ہمیں بنی اسرائیل کی کہانیاں سنا کے ان تجربات سے بچانا چاہتا ہے جو انہوں نے کیے, اور اللہ کے نبی کی دعوت کے مقابلے میں منمانیاں کرنے والی قوموں کا جو حشر ہوتا ہے وہ بنی اسرائیل کے حال سے ہمیں اس میں دکھے گا. چیلنج بھی کیا جا رہا ہے اس صورت میں بنی اسرائیل کو. انشاءاللہ ہم پہلی آیت کے ساتھ ہی اس کو دیکھیں گے. ایک اور دلچسپ بات دیکھیے کہ یہ صورت مکی ہے اور مکہ میں کوئی بھی بنی اسرائیل کا فرد نہیں رہتا تھا, لیکن اس میں بنی اسرائیل کو خطاب کیا جا رہا ہے اور ان کو ان کے حال کی اصلاح کی دعوت دی جاتی ہے, جو یہ بات بتا رہی ہے کہ مستقبل میں آپ دعوت قرآن کا مخاطب تم ہی بننے والے ہو. پھر اسی صورت کے رکوع نمبر 2 سے 3 میں اس کائنات کے نظام کو چلانے میں اللہ سبحانہ تعالیٰ کا جو طریقہ کار ہے اس کا تذکرہ آئے گا, اور کس طرح سے اسلام کو دنیا کی ساری قوموں کے سامنے پیش کرنا چاہتا ہے اللہ تعالیٰ. انسانیت جو ہے جب تک اسلام کے دائرے میں نہیں آئے گی یہاں امن چین نہیں آئے گا. اور اسی میں ہمیں یہ اشارے بھی ملتے ہیں کہ مظلومیت کا دور ختم ہوگا اور خوبصورت مستقبل تمہارا راستہ دیکھ رہا ہے. آدم اور ابلیس کا قصہ ایک نئے رنگ میں یہاں دیکھیں گے, اور خاص طور پہ شیطان کی دشمنی کھل کے یہاں اس صورت میں ہمیں دکھے گی. اللہ تعالیٰ سے دعا ہے کہ ہم اس صورت کا حق ادا کر سکے. تو چلتے ہیں آیات کے ساتھ ساتھ لیں گے اس کو. بسم اللہ الرحمن الرحیم. سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير. ہر عیب سے پاک ہے وہ ذات جس نے سیر کروائی اپنے بندے کو رات کے قلیل حصے میں مسجد حرام سے مسجد اقصیٰ تک بابرکت بنا دیا ہم نے اس کے گرد و نواح کو تاکہ ہم دکھائیں اپنے بندے کو اپنی قدرت کی نشانیاں، بے شک وہ خوب سننے والا اور خوب جاننے والا ہے۔ یہاں سے سورت کا آغاز ہے، سبق کا آغاز ہے، اور اس میں نبی صلی اللہ علیہ وسلم کے واقعہ معراج کا ابتدائی حصہ جس کو اسرا کہتے ہیں اس کا تذکرہ ہے۔ آیت کا آغاز ہوتا ہے سبحان سے۔ سبحان کا لفظ سبح یسبح تسبیح سے ہے، سبحا ہوا یا تیزی سے گزرنے کو کہتے ہیں، اسی سے پھر ہم جو تسبیح کرتے ہیں وہ لفظ ہے، کیونکہ اس میں بھی عموماً جلدی جلدی ایک لفظ بولا جاتا ہے۔ سبحان کے ساتھ، سبحا کے ساتھ آگے بہت ساری صورتیں ہوں گی، اور تسبیح سے مراد اللہ تعالیٰ کی پاکی بیان کرنی ہوتی ہیں۔ اللہ تعالیٰ نے یہاں پہ اپنی ایک بہت بڑی قدرت کا اشارہ کیا، اس لیے اس سے پہلے لفظ سبحان آیا۔ قرآن پاک میں جو بھی لفظ جہاں آتا ہے وہاں بالکل مناسب جگہ پہ آتا ہے، چونکہ واقعہ معراج ایسا واقعہ ہے کہ جس پہ ہر دور میں بہت ہی شد و مت کے ساتھ باتیں ہوئیں، کسی نے اس کا انکار کیا، کسی نے اسی کی بنیاد پہ اللہ کے نبی کو دیوانہ اور مجنو کہا، اور کسی کو اسی وجہ سے صدیقیت کا مقام ملا۔ ایک ہی واقعہ ہوتا ہے لیکن مختلف لوگوں کے لیے مختلف طرح سے وہ بن جاتا ہے، کیونکہ لوگوں کے رویے جو ہوتے ہیں وہ مختلف طرح کے ہوتے ہیں۔ تو اس آیت میں اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کے سفر معراج کو اسرا کہتے ہیں۔ لفظ اسرا جو ہوتا ہے، پیچھے بھی ہم پڑھ چکے، سین را یا اس کا روٹ ہوتا ہے، سراسری رات کو سیر کرنا، اور جب با کا صلہ آئے، جیسے کہ یہاں آپ دیکھ رہے ہیں لفظ اسرا کے بعد با آ رہا ہے عبد کے ساتھ جو لگ گیا، بیعبدی ہی، تو جب بھی لفظ اسرا کے ساتھ با لگ جائے تو معنی ہوتا ہے سفر کرانا، اور اس کا لفظی معنی ہوتا ہے رات کے کچھ حصے میں جانا، اور لفظ آیا بھی نکرہ ہے، اشارہ ہے اس میں کہ یہ پوری رات میں نہیں بلکہ لیلم، تھوڑی سی رات، رات کا ایک چھوٹا سا ٹکڑا تھا جس میں اللہ کے نبی صلی اللہ علیہ وسلم مسجد حرام سے لے کر مسجد اقصیٰ کی طرف لے جائے گئے۔ اور یہ سب کچھ کیا تھا؟ اللہ سی بارکنا حولہ، بیت المقدس کے اراؤنڈ کو کہا گیا، کیونکہ انبیاء کرام کا مسکن تھا، اس جگہ سے اللہ تعالیٰ نے بہت سارے نبیوں کو چنا۔ ویسے بھی یہ جگہ بہت ہی گرین ہے، سرسبزے اور خوبصورتی کے ناطے سے بھی، اور یہاں برکت اس طرح بھی ملی تھی کہ تمام انبیاء کا نبی صلی اللہ علیہ وسلم کے پیچھے آپ کی امامت میں نماز پڑھنا بھی یہیں ہوا، گویا کہ یہ ایک اعلان تھا کہ ساری پچھلی شریعتیں اب منسوخ ہو گئیں اور اللہ تعالیٰ نے اپنا آخری نبی بھیج دیا آخری امت کی طرف، تاکہ قیامت تک کے لیے اب اللہ تعالیٰ کے پیغام کو اس کے بندوں تک لے جائیں۔ ہم نے پچھلے بارے میں دعوت اللہ کے اصول پڑھے تھے، یہاں سے بنی اسرائیل اور پھر آپ کے واقعہ معراج کا تذکرہ، یہ کوئی ترتیب معنوں سے خالی نہیں ہے۔ اللہ تعالیٰ امت مسلمہ کو ایک گہرا منہج دے رہے ہیں، دوبارہ بتایا جا رہا ہے کہ تم وہ قوم ہو کہ جن کو کسی پچھلی قوم کو ہٹا کر جگہ دی گئی ہے۔ پچھلی قوم کو کیوں ہٹایا گیا؟ کیونکہ انہوں نے اپنے حصے کا کام نہیں کیا تھا۔ اب تمہارے پاس کھلا موقع موجود ہے، بے تاج بادشاہ ہو تم اس راستے کے، کھلے دل سے دعوت دو لوگوں کو، اللہ کے دین سے جوڑو، اور پھر قیامت تک تم ہی غالب رہو گے۔ اسی لیے یہاں پہلی آیت میں نبی صلی اللہ علیہ وسلم کے واقعہ معراج کا تذکرہ کیا گیا، اور اس کے بعد پھر آیت دو سے بنی اسرائیل کے تاریخی واقعات کا تذکرہ ہوگا۔ اشارہ ہے اس بات میں کہ جب لوگ اپنے حصے کا کام نہیں کرتے تو وہ اپنی جگہوں سے ہٹا دیے جاتے ہیں۔ کسی کی کرسی بھی اتنی مضبوط نہیں ہوتی کہ وہ ادھر ایک دفعہ بیٹھنے کے بعد وہاں سے اتر نہ سکے۔ ہاں، ایک چیز ہے جو کسی کی کرسی کو پائیدار کر دیتی ہے، اور وہ اس کی اس کام کے ساتھ کمٹمنٹ اور اس کام کو بہترین طریقے سے کرنا۔ امتوں کی زبان میں اللہ تعالیٰ نے ہمیں یہ سبق سکھا دیا۔ इस वाक्ये की थोड़ी सी तफसीलात आपके सामने रखना चाहूँगी। वैसे इसके ऊपर एक लेक्चर मौजूद है, शबे मेराज, और गालिबन इसी तरह का उसका कुछ टॉपिक है जिसमें हमने तफसील से ये वाक्या देखा था। लेकिन इसके बारे में जो दिलचस्प बात है वो क्या है कि इतना अहम वाक्या हुआ, कुरान में उसके लिए आयत आ गई और इसके बाद नबी सल्लम के साथ जो मामला हुआ, लेकिन इसकी सही तारीख कब हुआ, किस महीने में हुआ, इसके बारे में कोई एक रिवायत नहीं मिलती। 6 मुख्तलिफ रिवायतें हैं हमारे पास, जिसमें से एक 27 रजब की भी मिलती है, जिस पे अमूमन लोग नबी सल्लल्लाहु अलैहि वसल्लम के सफ़रे मेराज को मनाते हैं। लेकिन हकीकत यह है कि दिनों का मनाना और उसको सेलिब्रेट करना इस्लाम का मिजाज थोड़ा सा इससे मुख्तलिफ है। कब हुआ अल्लाह को पता है, क्यों हुआ ये तफसील से बता दिया कि लिनूरी यहू मिन आयातिना, कि ये सफ़र को बेमकसद सफ़र नहीं था, ये जस्ट लॉन्ग ड्राइव नहीं थी, जस्ट टू किल द टाइम ऐसा नहीं था। अल्लाह ताला ने इस सफ़र में नबी सल्लल्लाहु अलैहि वसल्लम के दिल को ढारस दी। ये वो वक्त था कि जब अल्लाह के नबी सल्लम बहुत दुखी थे, आपको तरह तरह से सताया भी जा रहा था, आपके घर में आपको तसल्ली देने वाली हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा इंतकाल कर चुकी थी, बाहर दुश्मनों के सामने एक दीवार बन के खड़े होने वाले चचा अबू तालिब का साया सर से उठ चुका था, लोगों ने आपकी तरफ उंगलियां उठानी तो छोड़ें, अब तो आपकी जान लेने के दर पे हो चुके थे कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को एक रात एक ऐसा सफ़र करवा दिया गया कि जिसके बाद वाकई फिर दुनिया के क्या आखिरत के भी गम जो हैं वो इंसान के दूर होने लगे। रिवायात में आता है कि अल्लाह के नबी सल्लम इससे पहले ताइफ का सफ़र भी कर चुके थे और वहाँ से भी लोगों ने आपकी उस दावत को कबूल करने से इनकार किया, बल्कि आपके साथ बहुत ही नारवा किस्म का सलूक किया। गोया कैसे लगता है कि दुनिया के सारे सहारे जब टूटे तो तसल्लियाँ देने के लिए अल्लाह ताला ने अपने बंदे को अपने पास थोड़ी देर के लिए बुलाया, और जैसे एक माँ रोते बच्चे के आंसू पोंछती है, अल्लाह ने अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को इस तरह की चीज़ें दिखाई कि जिसके बाद वाकई आपका गम और आपकी तकलीफ़ जो थी कम हुई होगी। रिवायत में आता है कि अल्लाह के नबी सल्लम खाना काबा के पास खतीम में आराम फरमा रहे थे कि जिब्राइल अलैहिस्सलाम आए और आपको उठाया, जमजम के चश्मे के पास आपको ले गए, आपका सीना मुबारक चाक किया गया। ये दूसरा मौका था, पहले बचपन में तकरीबन 7 साल की उम्र में आपका सीना खोला गया था। सीरत में जो लोग सुन चुके हैं उनको ये बात याद आ जाएगी। फिर उसको बंद किया गया था, लेकिन इस मौके में आपके सीने को खोला गया था, जैसे आज ओपन हार्ट सर्जरी होती है, और अल्लाह के नबी सल्लम के सीने पे इसके निशान भी देखे गए थे, और आपके दिल को जमजम के साथ धोया गया था, क्योंकि जिस सफ़र पे आपको ले जाया जा रहा था ये कोई मामूली सफ़र नहीं था। आम दिल आम आंखें इस चीज़ को बर्दाश्त नहीं कर सकती। जैसे हम एक छोटा सा ख्वाब ही देख लें तो उसका असर दिल पे आता है, तो कहाँ फिर अल्लाह ताला ने वो हकायक दिखाने थे जो मौत के बाद एक इंसान को पेश आने वाले होते हैं। चुनाचे आपके दिल में ईमान और हिकमत से भरा हुआ एक तश्त उंडेल दिया गया, फिर इसको दोबारा सिया गया, और कहते हैं कि एक रात ये पहले हो चुका था मामला, चंद फरिश्तों ने आके आपके साथ ये बातें कहीं कि ये वो हैं कि जिनकी आंखें सोती हैं लेकिन दिल नहीं सोता। और फिर दूसरे दिन दोबारा जब जिब्राइल आए तो नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने एक जानवर पेश किया गया जिसको बुराक कहा जाता है। इसी से लफ्ज़ देखिए बर्क, आज के दौर का जहाज़ कह सकते हैं आप। आज तो आप देखिए कि लाइट की स्पीड के साथ चलने वाली चीज़ें आपको दिखती हैं। इस तरीके से अल्लाह के नबी को उसमें सवार किया गया और हदे निगाह तक उसका कदम पड़ता था। आज तो मुश्किल ही नहीं, आप जहाज़ की अगर स्पीड देखें तो वाकई हदे निगाह से भी ज़्यादा वो कदम रखने लगता है। इस तरह से आपका सफ़र शुरू हुआ कि आप बैतुल्ला से बैतुल मक़दस तक ज़मीन के रास्ते गए। ये नोट कर लीजिएगा जुमला कि बैतुल्ला से लेकर बैतुल मक़दस का जो सफ़र है इसको असरा कहते हैं। ये रात के शुरू के हिस्से में हुआ था। फिर बैतुल मक़दस से ऊपर सिदरतुल मुंतहा, इस सफ़र को मेराज कहते हैं। अगर आप ये पेंसिल के इशारे देखें तो आप देखें कि इस तरह से ये रूट बना था आपके सफ़र का कि आपको बैतुल्ला से बैतुल मक़दस की तरफ बाय रोड कह लें आज की ज़ुबान में, बुराक के ज़रिए ले जाया गया। रास्ते में मुख्तलिफ शहर आए, यहीं आपको सबसे पहला स्टॉप जो दिया गया वो मदीना मुनव्वरा दिया गया। आपने इससे पहले मदीना नहीं देखा था। حضرت جبرائیل نے بتایا کہ آپ یہاں دو رکعت نماز پڑھ لیں، وہاں کھجوروں کے درخت تھے، گویا کہ اشارہ تھا کہ بس اب ایک دو سال کی بات رہ گئی ہے، پھر مدینہ آپ کا وطن بننے والا ہے۔ اللہ تعالیٰ پہلے سے اشارے قائم کر دیتا ہے کہ جہاں جہاں ایک انسان کے قدم لگنے ہوتے ہیں اسی طرح سے ہوتے ہیں۔ پھر راستے میں آپ کو مختلف جگہیں دکھائی گئی، مدین سے آپ گزرے، سفید مٹی تھی وہاں کی، پھر آپ کو وہ اونٹنی دکھائی گئی، یعنی بہت طویل طلب باتیں ہیں جو صحیح روایتوں سے ہمیں ملتی ہیں، باقی تو کچھ چیزیں ہیں ہی سو ہے۔ اسی میں آپ کو کچھ مناظر بھی دکھائے گئے تھے، جنت اور جہنم کے، کچھ لوگ جل رہے ہیں، کچھ کو تکلیف ہے، کوئی اچھے حال میں ہے، کچھ مجاہد فی سبیل اللہ ہیں کہ جو فصل کاٹتے ہیں اور جو ہی کاٹ کے رکھتے ہیں تو دوبارہ ان کی فصل تیار ہو جاتی ہے۔ تو بتایا گیا کہ یہ وہ لوگ ہیں جو اللہ کے راستے میں نیکیاں کرنے والے لوگ ہیں، کہ ابھی محنت تھوڑی کر کے فارغ ہی نہیں ہوئے کہ ان کی فصل پھر تیار ہے، اور اس طرح ان کی آن گوئنگ چیریٹیز یعنی صدقہ جاریہ کی صورت میں چلتے ہیں۔ تو یہ جو سفر اب اس وقت ہم کر رہے ہیں نا، وہ یہ والا ہے، یہاں سے لے کے یہاں تک۔ جب آپ بیت اللہ سے بیت المقدس پہ پہنچے، وہاں بیت المقدس کے باہر صخرہ نام کی جو جگہ اکثر آپ نے ذکر سنا ہے تفسیر میں کہتے ہوئے، تو اس جگہ پھر اس براق کو سواری کو باندھا گیا تھا۔ جب آپ بیت المقدس میں گئے تو سارے انبیاء شروع سے لے کے آخر تک کے وہ سب وہاں تھے۔ کیسے تھے؟ اللہ جانتا، غیب کا معاملہ، ہم کے دیکھا آج بھی موجود ہیں نہیں کہہ سکتے آپ، بس اللہ نے ان کی روحوں کو یہاں جمع کیا، کیونکہ یہاں بھی جمع ہو رہی ہیں، پھر بعد میں اوپر آسمانوں میں بھی آپ نے ان کو دیکھا تھا۔ تو یہاں پھر آپ نے سب کو نماز پڑھائی تھی، امامت کا مصلی خالی تھا۔ اصل میں دکھانا یہ تھا کہ اب سارے انبیاء کرام بھی اللہ کے نبی صلی اللہ علیہ وسلم کی امامت میں آئیں گے، پھر یہاں سے آپ کی ان سے ملاقات بھی ہوئی، اور پھر آپ کو بعد میں دودھ، شراب اور پانی پیش کیا گیا، آپ نے دودھ کو قبول کیا، تو بتایا گیا کہ آپ نے فطرت کا راستہ قبول کیا، یعنی کافی باتیں ہوئی تھیں، جس کے بعد پھر آپ کو یہاں سے لے کے اب اوپر لے کے جایا جائے گا۔ یہ سفر جو ہے نا، اس کو معراج کہتے ہیں، عروج سے آراجا یا آرجو، اوپر چڑھنا۔ اس کا ذکر سورہ نجم میں آئے گا، اس کی ڈیٹیلز ہم وہاں دیکھیں گے، کہ یہاں سے اوپر لے جایا گیا کہ جس میں انبیاء کرام سے ملاقات ہوئی۔ سات آسمان ہے، تو ہر آسمان پہ مختلف نبی سے آپ کی ملاقات ہوئی تھی، اور ہر نبی کی مختلف شان ان کے مقام کو بیان کرتی ہے۔ پہلے یہاں نبی ملے، اب یہاں بھی ان کی موجود ہیں، کیسے ہیں، ہمیں کیا، ہمارا تو مقصد یہ ہے کہ ہوا کیوں، لی نوری یا ہو منا آیاتی نا، اس پہ دیکھیں۔ یہیں آپ نے اب حضرت آدم کو ملے پہلے آسمان پہ، پھر وہ اپنی اولاد کو دیکھ رہے ہیں، دائیں طرف دیکھ رہے ہیں تو ہنستے ہیں، بائیں طرف والوں کو دیکھتے ہیں تو روتے ہیں، پتہ چلا کہ دائیں طرف ان کی وہ اولاد ہے جو جنت میں جائے گی، اور بائیں طرف وہ لوگ ہیں جو جہنم میں ہوں گے۔ پھر یہیں آپ کو حضرت ابراہیم علیہ السلام ساتویں آسمان پہ ملے تھے، سب سے زیادہ قریبی مقام اللہ کے قریب حضرت ابراہیم علیہ السلام کا تھا، بیت المعمور سے ٹیک لگا کے بیٹھے ہوئے تھے، اور ملاقات سب سے ہوتی گئی، حضرت عیسیٰ سے ہوئی، یحییٰ سے ہوئی، حضرت یوسف علیہ السلام سے ہوئی، اور ہوتے ہوتے پھر آپ گئے، اور واپسی پہ حضرت موسیٰ علیہ السلام ہی کے ساتھ وہ معاملہ ہوا تھا کہ جب 50 نمازیں ملیں، یعنی جو معراج کے تحفے تھے، وہ باتیں آپ کی، یعنی ہمیں دیکھنے کی ضرورت ہے کہ اللہ تعالیٰ نے آپ کو جو کچھ دکھایا وہ کیا تھا، کہ اللہ تعالیٰ اصل میں نبی کے یقین کو علم الیقین سے بڑھا کر عین الیقین میں بدلنا چاہتا تھا۔ دیکھیے کہ جس نے دوسروں کو سکھانا ہوتا ہے نا، اس کو چیز مشاہدے کے ساتھ اگر دیکھا دی جائے تو وہ پھر زیادہ اچھی طرح کام کرتا ہے۔ بعض چیزیں ایسی ہوتی ہیں کہ جو ہم صرف دوسروں کے کہنے سے سننے سے سیکھ لیتے ہیں، لیکن کچھ چیزیں ایسی ہوتی ہیں کہ جو جس کو آپ کہہ سکتے ہیں کہ ہم ان کے ساتھ گزر چکے ہوتے ہیں۔ تو اصل میں معراج کے سفر کی حکمتیں کیا تھیں؟ پہلی بات، اللہ تعالیٰ نے یہ کہا نا، لی نوری یا ہو من آیاتی نا، تو پہلی بات کیا تھی کہ اللہ تعالیٰ اپنے نبی کو کچھ نشانیاں دکھانا چاہتے تھے، جنت کی، جہنم کی، تاکہ آپ کی تبلیغ میں اور زیادہ یقینی بات پیدا ہو، کیونکہ جب ہم کسی چیز کو اپنے دل پہ لے لیتے ہیں تو پھر اس کے بعد تو واقعی وہ بہت زیادہ حقیقی لگتی ہے نا۔ جیسے آپ کہتے ہیں کہ آنکھوں دیکھی سنی کے برابر نہیں ہوتی، فارسی میں بھی کہتے ہیں کہ دید کہ مانت شنید، کہ دیکھی بھی چیز سنی بھی چیز کے برابر نہیں ہوتی۔ پھر دوسری اس میں نشانی جو تھی، وہ اصل میں اللہ تعالیٰ نبی صلی اللہ علیہ وسلم کی امت کا عروج دکھانا چاہتے تھے۔ یہ وہ موقع تھا کہ جہاں 50 نمازیں فرض ہوئیں، لیکن بعد میں پھر کم کرتے کرتے وہ 5 رہ گئیں، اور یہ حضرت موسیٰ علیہ السلام کے مشورے پہ ہوا تھا، تجربے پہ، جو لوگ پانچ بھی نہیں پڑھتے وہ حضرت موسیٰ کا تو خاص طور پہ شکریہ ادا کریں کہ اگر 50 ہوتی تو پھر کیا حال ہوتا. لیکن اسی موقع پہ اللہ تعالیٰ نے ایک دوسرا تحفہ دیا تھا, اور وہ کیا تھا کہ جب کہہ دیا ایک دفعہ 50 تو اب 5 بھی پڑھیں گے تو 50 ہی ہوں گی, یعنی ہر عمل کا 10 گنا اجر ملنا. سورۃ الاعراف میں ہم یہ آیت پڑھ چکے ہیں کہ ہر نیکی 10 کے ساتھ پلٹی جاتی ہے. یہ بھی معراج کا ہی تحفہ تھا. کیا اب اللہ تعالیٰ نے امت مسلمہ کا نیکی کا جو ملٹیپل ہے وہ سب سے چھوٹا 10 کر دیا, پھر اس کے اوپر جتنا اللہ سبحانہ تعالیٰ بڑھانا چاہے وہ بڑھا دیتا ہے اور وہ بڑھتا ہی جائے گا. پھر تیسری چیز جو معراج کے موقع پہ تھی, روایات میں آتا ہے کہ التحیات للہ والصلاوات, جو ہم پڑھتے ہیں نماز کے اندر, یہ کلمات نبی صلی اللہ علیہ وسلم نے وہاں جا کے سیکھے تھے یا آپ نے اللہ کے لیے بولے تھے. جیسے ایسے ہی لگتا ہے نا کہ ہم کہیں جاتے ہیں تو کوئی تحفہ لے کر آتے ہیں. اور پھر اللہ سبحانہ تعالیٰ نے بھی نبی صلی اللہ علیہ وسلم کے اوپر جو درود کی کیفیات ہیں اس کا ذکر کیا تھا. پھر اسی طرح سورۃ بقرہ کی جو آخری دو آیتیں وہ بھی وہاں جا کے دی گئیں. کیا پیکج مل رہا ہے, ایسے لگتا ہے کہ ایک پوری امت کا پیکج دیا جا رہا ہے. پورا قرآن نازل ہو رہا ہے زمین پہ, اور سورۃ بقرہ کی آخری آیتیں جو ہیں وہ جا کے معراج کے موقع پہ دی جا رہی ہیں. اور وہاں جا کے بھی جو مناظر ہوئے تھے اس میں ابو بکر صدیق کی شکل کا ایک فرشتہ آپ کو دکھایا گیا تھا. روایات میں آتا ہے کہ ابو بکر ہر جگہ ہوتے تھے آپ کے ساتھ دنیا میں, تو اب معراج تو ان کو نہیں ہو سکتی تھی کیونکہ وہ نبی نہیں تھے, انسان تھے, لیکن اللہ نے وہاں ایک فرشتے کی شکل بدل دی کہ نبی صلی اللہ علیہ وسلم کو حضرت ابو بکر صدیق کی مائیت کا وہاں احساس ہو جائے. پھر بہرحال جب آپ وہاں سے واپس آئے تو پھر بہت پروپیگنڈا ہوا. آپ جب واپس آئے, آپ بستر پہ آئے, صبح آپ جب اٹھے تو آپ نے کہا کہ بھی آج رات میرے ساتھ یہ ہوا ہے. آپ اس رات امہ ہانی کے گھر پہ تھے. جو ہی انہوں نے یہ بات آپ کی سنی تو آپ کی چادر کا کونا پکڑ لیا, کہا خدا کے لیے یہ بات باہر نہ کیجیے گا, لوگ تو پہلے ہی کاہن مجنو دیوانہ کہہ رہے ہیں تو وہ تو یہ بات سن کے اور باتیں اڑائیں گے. کہا یہ کیسے ہو سکتا ہے, جب اللہ نے کہہ دیا ہو گیا تو میں کیوں ڈروں. ولا تخافون لومت لائم, کسی کی ملامت سے تو ڈرتے ہی نہیں ہیں ایمان والے. چنانچہ اللہ کے نبی کی یہ بات, وہ کہتے ہیں نا کہ جنگل میں آگ کی طرح پھیل گئی, اور اس پہ پھر باتیں بنائیں. ابو جہل کو تو گویا کہ موقع مل گیا, اس نے آ کے ابو بکر ہی کو پکڑا. ابھی ابو بکر صدیق کی نبی صلی اللہ علیہ وسلم سے ملاقات نہیں ہوئی ہوئی تھی. کہنے لگا کہ یہ بتاؤ کہ اگر کوئی شخص یہ کہے کہ رات کو میں یہاں سے گیا بیت المقدس ملک شام گیا, پھر وہاں سے ساتوں آسمانوں کی سیر کر کے واپس آ گیا, تو کیا تم مانو گے؟ کہنے لگے بات تو ماننے والی نہیں ہے, کیونکہ اس دور میں نہ راکٹ لانچر تھے اور نہ کچھ تھے, اور اسباب تو بہرحال دیکھنے ہوتے ہیں. کہا دیکھا یہ تمہارا دوست کہہ رہا ہے ایسی باتیں, یہ ایسی ایسی باتیں پھیلا رہے ہیں. کہا اچھا انہوں نے کہا؟ کہا پھر ہو سکتا ہے. یہ بات جب اللہ کے نبی صلی اللہ علیہ وسلم تک پہنچی تو آپ نے فرمایا کہ ابو بکر جو ہیں وہ صدیق ہیں. ایسے حالات میں کسی نے جب اسلام کی تصدیق کر دی, جب سارے جھٹلا رہے ہوں, وہ بندہ صدیق ہوتا ہے. دیکھیے جب سارے سچا کہتے ہیں نا تو وہ تو سب کی بات ہے, وہ تو وقت کا رواج بن گیا, وہ تو معاشرے کا رواج ہے, وہ تو خاندان کی رسم ہے. اللہ کو ایسا گروہ مطلوب ہے کہ جو اسلام اور اسلام والوں کا ساتھ اس وقت دے جب لوگوں کی نظروں میں وہ غربا بن چکے ہوں, اجنبی بن چکے ہوں. فتوبہ للغربا کی باتیں اللہ تعالیٰ بتاتے ہیں. اس موقع پہ پھر لوگوں نے آ کے باتیں شروع کر دیں کہ اچھا بھی سنائیں, کہاں گئے تھے, کیا ہوا تھا؟ کہا ہاں گیا تھا. کہا تمہیں پتہ ہے تمہارا ایک تجارتی قافلہ جو ہے نا وہ چل پڑا ہوا ہے, راستے میں مجھے ملا تھا. کہا اچھا. کچھ دن گزرے وہ قافلہ واپس آ گیا. کہا کہ تم فلاں دن فلاں جگہ پہ تھے؟ کہاں بالکل تھے. کہا اچھا تم نے کوئی ان یوژل چیز دیکھی؟ کہا دیکھی. کہا کیا؟ کہنے لگے رات کو سوتے وقت ہم نے ایک پیالے میں پانی ڈال کے اس کو ڈھک کے رکھ دیا تھا, لیکن جب صبح ہم اٹھے تو پیالہ تو ڈھکا ہوا تھا لیکن اس میں پانی نہیں تھا. اللہ کے نبی کو اللہ تعالیٰ نے وہ پلوایا تھا. یہ بھی ایک دلیل بن گئی مکہ والوں کے سامنے. آپ نے کہا ہاں میں نے پیا تھا اللہ کے حکم سے, تاکہ تم لوگوں کو اس بات کا یقین آئے. کہیں گے ہم نہیں مانتے, ہمیں بتائیں بیت المقدس کیسا ہے. اب آپ سوچیں ایک نظر آپ یہاں سے گزر جائیں تو کیا آپ کو یہاں کی کھڑکیاں یاد رہیں گی؟ اب یہ ایک بڑا امتحان تھا. اللہ نے پھر ایک اور معجزہ نبی کو دکھایا کہ آپ کی آنکھوں کے سامنے بیت المقدس کر دیا, اور آپ اس کی چیزیں بتاتے رہے بتاتے رہے. یعنی آپ سوچیں تو صحیح کہ کس طریقے سے یہ سب کچھ ہوا. اللہ تعالیٰ اپنے نبی کی صداقت بیان کرتا ہے. اور آپ کو پتہ ہے کہ جب نبی صلی اللہ علیہ وسلم نے کیسرے روم کو خط بھیجا تھا کہ تم اسلام قبول کر لو, तो उसने इसको मानने से इनकार किया था। उस वक्त एक अबू सुफियान एक तिजारती काफ़ला लेकर वहाँ गए हुए थे, तो जब उसने नबी सल्लम का दावतनामा पढ़ा तो कहने लगा कि कोई मक्का से आया हुआ है, किसी की बात कोई बताओ, कोई आया हुआ इधर से? कहाँ आया? कहा बुला के लाओ। अबू सुफियान को बुलाया। ये उस वक्त अभी मुसलमान नहीं हुए थे। जब ये गए तो बहुत सारी बातें हुई उसके अंदर। उन्होंने कहा कि क्या उसकी तालीमात है। एक मरूफ वाक़ जी, सिर्फ मैं आपको सिर्फ यहाँ इशारतन बता रही हूँ कि अगर आप सच्चे होते हैं ना तो अल्लाह दुश्मनों से आपकी सच्चाई कहलवा देगा। पूरे इत्मीनान से बैठें, कोई घबराहट की ज़रूरत नहीं, कोई सफाइयाँ ना पेश करें, उज़र ना दें, बस सच्चे रहें अल्लाह के सामने, लोगों के सामने भी नहीं, अल्लाह के सामने। खैर, अबू सुफियान जो था इसने अल्लाह के नबी को थोड़ा सा लेट डाउन करने की कोशिश तो की, एकदम इसको याद आ गया, कहने लगा आपको एक बात बताऊं। और वो क्या है कि वो कहता है कि एक रात में यहाँ से आया और आप बैतुल मक़दस में गया, और वो कहानी इसी ने मेराज का वाक़या जो था वो कोट कर दिया। उसी दरबार में एक दरबारी बैठा हुआ था बादशाह का, उसके कान खड़े हो गए। कहने लगा बताओ ये कब हुआ था, कितने साल पहले की बात है, कब की है? उसने अपने हाफ़िज़े के साथ जो बात बता दी वो बता दी गई। तो वो जो दरबारी था ना, उसने कहा कि मैं गवाही देता हूँ कि ये बात सच है। कहा क्यों? कहते हैं कि उस रात मेरी जिम्मेदारी थी कि मैं बैतुल मक़दस के दरवाज़े बंद करके सोऊं। कहते हैं जिस रात की ये बात कर रहे हैं, उस रात हस्बे मामूल रात को मैंने बैतुल मक़दस के जो फाटक थे बड़े गेट दरवाज़े वो बंद करने की कोशिश की, लेकिन ऐसे लग रहा था कि दरवाज़े जो हैं वो लोहे की सिले बन गए हैं, अपनी जगह से नहीं हिले। फिर मैंने पूरी कोशिश की, जब ना हुआ तो मैंने सोचा अच्छा चलो छोड़ दो, हो सकता है कि आज यहाँ अल्लाह के किसी नबी की सवारी आएगी, और मैं उसको ऐसे ही छोड़ गया। अगले दिन जब सुबह मैं आया तो मैंने उस दरवाज़े को अपनी जगह से हटाना चाहा तो बड़े आराम से बंद हो गया। और कहने लगा कि उस दिन सुबह मैंने वो सखर पत्थर जो है उसके ऊपर एक नया फ्रेश सुराख भी देखा कि जहाँ अल्लाह के नबी के बुराक को बांधा गया था। आप क्या बात करते हैं, उन्हीं के घर की गवाही मिल गई। इस बात से तो बादशाह और ही मुतासिर हो गया। तो लिहाजा अल्लाह के नबी की सफ़र को शद्दो मद से बहकाया उन्होंने भी, आज मुसलमानों ने भी कुछ कम नहीं किया। उन्होंने सारे किस्से को ख्वाब का किस्सा कह दिया। कुछ मुसलमान हैं, उनका एक मसला है, और वो क्या कि वो अल्लाह ताला को आजिज़ देखना चाहते हैं, लिहाजा मौजज़ों का इनकार करते हैं। कहते हैं ये कैसे, वो ये सारा सफ़र ख्वाब का था। भाई ख्वाब का था तो फिर इतनी बड़ी बात क्या थी, इतना रिएक्शन क्यों हुआ? फिर कोई कह दे कि मैं रात को ख्वाब में पकसन से होके आ गया हूँ तो कोई उसको दीवाना कहेगा, मजनू कहेगा? नहीं, ये असल में तो बेअब्दी ही का लफ्ज़ बोला गया ना। अब इसको नोट करें कि अब्द का लफ्ज़ जो है ना, ये जिस्म और रूह दोनों के साथ इस्तेमाल होता है, लिहाजा लफ्ज़ अब्द से पता चलता है कि अल्लाह के नबी सल्लम अपने वजूद और अपनी रूह दोनों के साथ गए थे। अब मरने के बाद हमारी रूहें जो जाती हैं ना, वो सिर्फ रूह जाती है, बदन जिस्म दुनिया में होता है, लेकिन अल्लाह ताला ने नबी को बदन और रूह दोनों के साथ वहाँ ले गए तो अल्लाह के लिए क्या मुश्किल है? कोई इसके ऊपर एतराज़ करे तो खुद करे। फिर लोगों ने इस पर इतने एतराज़ किए, मैंने इसको पूरा साइंटिफिकली भी पढ़ा। कुछ लोग कहते हैं कि ये मुमकिन ही नहीं, उन्होंने कहा कि जी जिस तेज़ी सफ़र को माइलेज में रखा, असल में जब बकल ज़्यादा मिल जाती है ना तो इंटेलेक्चुअल होके बंदा फिर ज़्यादा ही बहसें करता है। लोग कहते हैं कि अच्छा चलो हम माइलेज देखते हैं, या मक्का से मदीना कितने माइल है लिखो, फिर इधर से आसमान हला करते, फिर कहते हैं अच्छा इतना फासला अगर कोई इतने घंटों में करे तो उसकी स्पीड ये होगी, कोई भी होगी छोड़े, और जो इतनी तेज़ी से जाएगा ना तो उसका जिस्म तो बिल्कुल टुकड़े टुकड़े हो जाएगा। हालांकि ऐसे ही लोग खुद कहते हैं कि हमारी ज़मीन एक दिन में 24 घंटे में पूरा चक्कर पूरा कर लेती है, फिर भी नहीं हम टूटते, ना ज़मीन टूटती। तो इसके ऊपर ज़्यादा अकल नहीं लगानी चाहिए, देखना ये चाहिए कि अल्लाह ने ये क्यों किया कि लिनूरी यहुमिना आयातिना, निशानियाँ दिखाई। अल्लाह ने बताया कि मैं हर चीज़ पे कादिर हूँ, अल्लाह ने बता दिया कि ज़मीनों का भी बादशाह हूँ तो आसमानों का भी बादशाह हूँ, हर जगह से मैं मौजूद हूँ इस चीज़ के ऊपर, और मैं ये काम करने वाला हूँ, मुझे इस सारे चीज़ों की खबर है। लिहाजा ऐसा बंदा कभी भी अल्लाह ताला के ऊपर कोई शक ना करे। कहीं भी आप ऐसी कोई भी चीज़ पढ़ाएं तो आप फ़ौरन कहें औज़ु बिल्लाहि मिनश शैतानिर रजीम, अल्लाह के लिए तो कोई भी चीज़ मुश्किल नहीं है। और यहाँ जो लफ्ज़ है ना मस्जिद अल-अक्सा, अक्सा का लफ्ज़ है ना, ये दूरी के लिए आता है, कसा अक्सा सबसे ज़्यादा दूर। क्यों दूर है? क्योंकि ये बैतुल्ला से बहुत दूर है। फ़लस्तीन में है, मक्का से कुद्स का फ़ासला जो ये 40 दिन की मुसाफत होती थी उस दौर में घोड़ों पे और खच्चरों पे जानवरों पे, इसलिए फिर मस्जिद हराम के मुकाबले में मस्जिद अक्सा जो है ये दूर की मस्जिद कहलाई। फिर आगे अल्लाह ताला ने इसी वाक़े को बुनियाद बनाकर, लगता तो ऐसे है कि ये दो बिल्कुल मुख्तलिफ वाक़ियात हैं लेकिन हकीकत में ये एक ही वाक़िया है, और मैं वो सारे लोगों के दलाइल जो इसके ख़िलाफ़ वो पेश करते हैं उनको अलग करते हुए आगे चलूँगी कि देखें कि हुआ क्यों। वह आतईना, ये वाओ को देख लें पहले, ये अत्फ के साथ आ रही है कि नबी को तो ये दिखाया। असल में यहाँ छोटी सी एक बात रह गई थी, याद आ गई, वो भी बता दूँ कि मेराज जो हुई थी, वैसे तो इंशाल्लाह सूरत नजम में इस पर बात हो सकती है लेकिन फिर शायद ज़ुबान में आए ना आए, कि नबी सल्लल्लाहु अलैहि वसल्लम को नमाज जो दी गई वो ऊपर जाके दी गई, इसलिए मुफस्सरीन कहते हैं कि नबी की मेराज हुई थी ज़मीन से ऊपर जाकर, और बंदा मोमिन की मेराज हो जाती है जब वो ज़मीन पर रहते हुए नमाज़ पढ़ता है। समझ रहे हैं, नमाज बंदे को बुलंदियाँ दिलाती है, उरूज दिलाती है। मैं भी पूछूँ आप भी पूछें, 15वां पारा आज अल्लाह ने शुरू करा दिया, हमारी नमाजों का हाल क्या? हमें पेपर्स के बुलंदी का फ़िक्र तो हो, नंबर्स कितने आएंगे, टेस्ट, असाइनमेंट, सब्जेक्ट्स, एक एक बुलंदी की फ़िक्र करें, लेकिन हमें अल्लाह की निगाहों में अपनी बुलंदी की फ़िक्र है कि नहीं है? इसलिए वो बंदा कुरान के साथ जम नहीं सकता जिसकी 5 वक्त की नमाज़ खुशू और खुदू वाली नमाज नहीं बनती, इसलिए खसूसी तवज्जो दीजिए। अगर अभी भी नमाजों में कमी बेशी है तो अल्लाह ताला से दुआ मांगने की ज़रूरत है कि अल्लाह ताला हमें अपनी हिफाजत में रखे। दूसरी चीज़ ये जो बैतुल मक़दस की जगह के लिए बाबरकत की बात हुई है ना, तो रिवायात से ये चीज़ भी मिलती है कि हशर भी इसी जगह पे होगा। दुनिया में एक ऐसा वक्त आने वाला है अगले दौर में कि खाना काबा भी गिरा दिया जाएगा और आखिरी पनागाह जो होगी वो बैतुल मक़दस होगी, और वहीं से बात तो कहते हैं कि मैदान हशर भी वहीं बनेगा। वल्लाहु आलम, अल्लाह ताला असल में यहाँ दो नस्लों का पैच लगा रहे हैं, जोड़ लगने वाला है, जैसे आप कहते हैं ना कि एक फ्यूज़ हो गया है तो दूसरी तरफ से तार लगाओ और जोड़ दो। यहाँ अल्लाह ताला एक उम्मत की अरूज के बाद अब दूसरी उम्मत के जवाल की बातें अगली आयतों में बताएंगे। आयत नंबर 2, वह आतईना मूसल किताबा, और दी हमने मूसा अलैहिस्सलाम को किताब। कौन सी किताब? तौरात। कैसी थी वो? वजअलनाहु हुदल लिबनी इसराइल, और हमने बना दिया इस किताब को बायस हिदायत बनी इसराइल के लिए। तौरात के बायस हिदायत होने की बात हुई तो क्या लफ्ज़ बोला? लिबनी इसराइल, ये बनी इसराइल के लिए थी कि वो इसके मुताबिक अपनी ज़िंदगी को ढालें, शरीयत के सांचे में ढलें। हाँ, और जब कुरान की बात आती है तो हुदा लिल मुत्तकीन या हुदा लिन नास की बात है। क्या पता चला कि वो एक टाइम पीरियड की चीज़ थी लेकिन ये हमेशा के लिए अल्लाह ताला ने रख दी। उसी किताब का पहला जुमला, पहला हुक्म क्या था? अल्लाह तत्तखिज़ू मिन दूनी वकीला, कि ना बनाना मेरे बग़ैर किसी को अपना कारसाज़। और अफसोस ये है कि कौम ने इसी एक लफ्ज़ के ऊपर कितने और इजाफे कर दिए। हर शरीयत की किताब जो होती है उसका पहला हुक्म यही होता है, ला इलाहा इल्लल्लाह, वहदानियत पर यकीन मुहकम रखो, हर मामले में अल्लाह को अपना वकील बनाओ। हकीकी कारसास वो है, और वकील कहते हैं उस कारसास को जो हकीकी हो और उसके ज़िम्मे जब मामलात सपुर्द कर दिए जाएं, यानी जिसके सपुर्द तमाम उमूर कर दिए जाएं, सारा कुछ उसको दे दो, कि अल्लाह को दे दो, वो तुम्हारे काम करेगा। अल्लाह ताला ने तौरात दी थी, तौरात के अंदर साथ ही बता दिया था कि देखो ये नबी आएगा और तुम उसको मानोगे तो मान लेते, दैट्स इट, इतनी सी बात थी। लेकिन उन्होंने इसको मानने की बजाय कुछ और ही करना शुरू कर दिया। ऐसे लोगों को अल्लाह ताला ने निकाला, फरमाया ज़ुर्रियता मन हमलना मा नूहिन, ए उन लोगों की औलाद जिन्हें हमने कश्ती में सवार कराया। यहाँ कहते हैं कि या ज़ुर्रियता था लफ्ज़, हरफ़ निदा महजूफ़ है, असल में लफ्ज़ कहे कि या ज़ुर्रियता, ओ औलाद उन लोगों की जिनको हमने कश्ती नूह में सवार किया था। असल में अल्लाह ताला यहाँ से رابطہ جوڑ رہے ہیں امت مسلمہ کا پچھلے لوگوں کے ساتھ کہ تم کون تھے؟ بنی اسرائیل، تم پچھلی اولاد ڈوبی ہوئی قوموں کی نسل میں سے ہو نا، کہ جن کو قوم نوح میں سے بچایا گیا لیکن تم نے کیا کام کرنے شروع کر دیے؟ سورت مریم آیت 58 میں بھی یہی بات آتی ہے، اولائک الذین انعم اللہ علیہم من النبیین من ذریت آدم و ممن حملنا مع نوح و من ذریت ابراہیم و اسرائیل. تو کیا پتہ چلا کہ پچھلے بچے ہوئے لوگوں میں پھر دوبارہ لوگ غلط کام کرنے والے بن جاتے ہیں، جو لوگوں کو پھر اللہ تعالیٰ کی دیوی رہنمائی سے دور کرتے ہیں. اب آپ دیکھیے کہ بنی اسرائیل کو یہ جو بات کہی گئی کہ میرے سوا کسی اور کو وکیل نہ بنانا، یہاں ان کے اس توکل کا کیا مراد تھا کہ جس کے بعد دوبارہ ان کو کہہ دیا گیا کہ او تم ان کی اولاد جن کو نوح کے ساتھ بھیجا گیا تھا؟ اصل میں دیکھا جائے تو کوئی بھی قوم عروج سے زوال کی طرف کب آتی ہے؟ جب وہ اپنے دنیاوی اسباب کے اوپر فخر کرنے لگے اور اللہ کو پیچھے کر دے. جیسے ٹائٹینک کے بارے میں معروف ہے کہ کہا گیا کہ اس کو تو گاڈ بھی نہیں ڈبو سکتا، تو اللہ نے بھی اتنے بھی ڈبونوں میں سے ایک کسی ٹائٹینک کو ہی کیوں ڈبویا، اور بھی ڈوب سکتے تھے نا. تو اللہ کو یہ بڑے بڑی باتیں دعوے پسند نہیں آتے، اس لیے ہمیشہ چھوٹی بات کیا کریں، ہم کچھ نہیں ہیں، ہم کچھ نہیں کر رہے، میں تو کچھ ہوں ہی نہیں. کیونکہ جب ہم اپنی باتیں بہت بڑی بڑی کرنے لگتے ہیں یا ہم کسی فاسق کی تعریفیں کرنے لگتے ہیں تو اللہ کا عرش ہلانے والی بات بن جاتی ہے. اس لیے اس کے اوپر انسان کو بہت سوچنا چاہیے کہ چھوٹا ہونا ہی بندے کو بڑائی دیتا ہے. فرمایا ذریت من حملنا مع نوح، اے ان لوگوں کی اولاد جنہیں ہم نے کشتی میں سوار کرایا نوح کے ساتھ، انہ کان عبدا شکورا، بے شک نوح تو ایک شکر گزار بندے تھے. حضرت نوح کا نام کیا تھا؟ عبد الشکور. روایات میں آتا ہے کہ ایک پانی کا گھونٹ پیتے یا ایک لقمہ بھی منہ میں ڈالتے یا کپڑا پہنتے تو دل اور زبان سے اپنے رب کا شکر ادا کرتے. اللہ کا شکر ادا کرنے والا بندہ صرف مسلے پہ بیٹھ کے ہی تسبیح ہاتھ میں پکڑ کے اللہ کو نہیں یاد کرتا. اللہ تعالیٰ ایسے بندوں کا یہاں تذکرہ کروا رہا ہے کہ دیکھو، اصل بلندیاں چاہتے ہو تو تم بھی شکور بن جاؤ، عبدن شکور بنو. اللہ نے تمہاری طرف ایک نبی بھیجا ہے، تم اس کے دشمن بننے کی بجائے اس سے فائدہ اٹھا لو، ورنہ تمہارا کچھ بھی نہیں رہے گا. تمہاری تاریخ اس بات کی گواہ ہے کہ جب تم نے اللہ کی بھیجی ہوئی کتابوں کو پیچھے ڈال دیا، پسے پشت ڈال دیا، اللہ نے تمہیں نیست و نابود کروا دیا. اس کے بعد اگلی چند آیات کٹھی پڑھوں گی جس میں بنی اسرائیل کی تاریخ کے کچھ واقعات ہیں. تھوڑے سے خلاصے کے بعد پھر آپ کو اس کی تھوڑی سی تفسیر جو ضروری ہے وہ بھی بتائی جائے گی. فرمایا وَقَدَيْنَا إِلَى بَنِي إِسْرَائِيلَ، اور آگاہ کر دیا ہم نے بنی اسرائیل کو. کس نے؟ اللہ تعالیٰ نے. قَدَيْنَا کا جو لفظ ہے نا، قضا سے ہوتا ہے، اشارہ کیا ہے کہ بتا دیا، علمنا یا اخبرنا کے معنوں میں، یعنی ہم نے تو بنی اسرائیل کو پہلے ہی بتا دیا تھا. کیا بتا دیا تھا؟ کہ اگر تم اللہ کی اتنی نعمتوں کے جواب میں پھر فتنے اور فساد ہی پھیلاؤ گے، دنیا تمہارے مظالم سے چیخنے لگے گی، تم توحید کو چھوڑ کر شرک پہ آ جاؤ گے، تو یاد رکھو کہ تم پر ایک دردناک قسم کا عذاب مسلط کر دیا جائے گا. یہ بات کہاں کہی تھی؟ فی الکتاب، کتاب میں. یہ کون سی کتاب تھی؟ تورات. جیسے قرآن پاک میں ہمیں پیشن گوئیاں ملتی ہیں نا، اور احادیث میں بھی ملتی ہیں کہ آنے والے دور میں یہ ہوگا وہ ہوگا، بالکل اسی طرح تورات میں بھی اللہ تعالیٰ نے بنی اسرائیل کو پہلے سے یہ سب کچھ بتا دیا تھا کہ تم کیا کرو گے اور کس طرح کے کام کرو گے. اسی کی طرف اشارہ ہے. کیا کرو گے؟ لَتُفْسِدُنَّ فِي الْأَرْضِ مَرَّتَيْنِ، تم ضرور فساد برپا کرو گے زمین میں دو بار. یہ مرتین جو نا، یہ مرتن سے تثنیہ ہے، ٹو ٹائمز ہم کہتے ہیں نا، ایک مرتبہ یہ کیا، یہ جو لفظ مرتبہ ہے وہ بھی اسی سے، ون ٹائم. تو مرتن و مرتن کیا ہوا؟ مرتین، دو بار. پہلی بات ہے کہ تم زمین میں دو بار فساد کرو گے، یعنی ہسٹری بتائے گی تمہیں کہ تم نے یہ کام کیا ہے اور تمہاری کتاب میں اس کی پہلے سے خبر تھی. پھر کیا ہوگا اس کے بعد؟ وَلَتَعْلُنَّ، اور تم احکام الٰہی سے روگردانی کرو گے، منہ پھیروگے، تم اللہ کے حکموں کو نہیں مانو گے، اپنی کتابوں کو پڑھنے عمل کرنے کی بجائے چومنے چاٹنے علی کرو گے، کیا کرو گے؟ علوون کبیرہ، وتعلن علوون کبیرہ، اور تم احکام الہی سے بہت بڑی سرکشی کرو گے۔ اور یہ اللہ تعالیٰ کی عادت ہے، سنت ہے، کہ جب کوئی قوم اللہ تعالیٰ کی کتاب کے مقابلے میں بڑی بنتی ہے، حکم کو نہیں مانتی، سرکشیاں دکھاتی ہے، تو اللہ تعالیٰ کیا کرتا ہے؟ دشمنوں کو اس پر مسلط کر دیتے ہیں۔ اسی لیے آیت 5 میں فرمایا فَإِذَا جَاءَ وَعْدُ أُولَاهُمَا، پس جب آ گیا پہلے وعدے کا وقت، کون سا پہلا وعدہ؟ جو تم بگاڑ پیدا کرو گے اس کے اوپر ہم تم پر برے حکمران مسلط کریں گے، تو اولاہما، اولا سے مطلب اولا اول کی مؤنث ہوتی ہے، کہ جب آ گیا پہلا وعدہ، کیا کیا ہم نے؟ باسنا علیکم عباد لنا، ہم نے تم پر مسلط کر دیے اپنے چند بندے، کیسے تھے وہ؟ اولی باسن، جو بڑے کرخت تھے، شدیدن سخت تھے، فجاسو خلال الدیار، بس وہ گھس گئے تمہاری آبادیوں میں۔ یہ جو جاسو کا لفظ ہے نا، فجاسو جوسن سے ہے، گھس جانا، یہ جو لفظ جاسوس ہم بولتے ہیں نا اردو میں، وہ بھی اسی سے ہی ہے، جاسوس، یعنی گھس گئے وہ لوگ تمہارے گھروں میں، گئے انہوں نے تمہاری اینٹ سے اینٹ بجا دی، وکان وعدم مفعولا، پھر ہم نے کیا تم سے اپنا وعدہ پورا، یعنی جو وعدہ تھا پورا ہوا۔ یہ ہے پہلی بات، یہ جو شروع میں آیت میں بات آئی ہے نا کہ لطف سدن فلر دی مرتیں، کہ تم دو بار زمین میں فساد کرو گے، ایسے ہی ہوا۔ بنی اسرائیل جب تک حضرت موسیٰ علیہ السلام کے قریب کے دور میں تھی، کچھ نہ کچھ ہدایت پہ تھی، لیکن نبی کے دنیا سے جاتے ہی تورات سے وہ دور ہو گئے۔ اللہ تعالیٰ نے ان کے اندر جب بگاڑ دیکھا، تو بابل شہر کا حکمران تھا بخت نصر، اس نے ان پر حملہ کر دیا، اور یہ حضرت مسیح سے تقریباً 600 سال پہلے ہوا۔ یروشلم میں اس نے بے دریغ یہود کو قتل کیا، بڑی تعداد میں غلام بنایا، اور یہ کب ہوا تھا؟ جب انہوں نے اللہ کے نبی حضرت شعیہ، شین عین یا الف، علیہ السلام کو قتل کیا، اور حضرت ارمیہ، ایک اور نبی تھے، ارمیہ کو قید کر دیا، تورات کو بدل دیا، گناہوں میں پڑ گئے، اللہ تعالیٰ نے ان کے اوپر مسلط کر دیا بخت نصر کو۔ بس نے ادھر یہاں جالوت کا نام بھی لیا، کہ جن سے پھر معاملہ کرتے ہوئے داؤد علیہ السلام نے جالوت کو قتل کیا تھا، سورۃ بقرہ کی آیت 251 میں بات ہو گئی۔ اب ہوا کیا کہ جب انہوں نے نافرمانیاں کی، ان پہ برا حکمران آ گیا، وہ ان کے گھر میں گیا، اس نے ان کی اینٹ سے اینٹ بجا دی، اور جب یہ کام ہو گیا، کچھ دن پھر عاجز بنے، قوموں کا حال یہی ہوتا ہے، جب تھوڑی پستی ہیں تو اس وقت تو بہت اللہ یاد آتا ہے، اللہ تعالیٰ دشمنوں سے ان کی اینٹ سے اینٹ بجاتے ہیں۔ اور یہ بات ہمیں صحیح احادیث سے بھی ملتی ہے، کہ جب قومیں غلط کام کرتی ہیں تو اللہ تعالیٰ ان پہ غلط لوگوں کو مسلط کر دیتا ہے۔ پھر کیا ہوا؟ اگلی آیت دیکھے، ثم مرددنا لکم الکرۃ علیہم، پھر ہم نے پلٹا دیا تمہارے حق میں زمانے کی گردش کو، جو دشمن کے خلاف تھی۔ بخت نصر کے ہاتھوں جب پٹ چکے تو سر آنکھیں کھلی، پھر نماز روزہ یاد آیا، پھر دین یاد آیا، جب یہ ٹھیک ہو گئے اللہ نے پھر غالب کر دیا، پھر ان کو اللہ نے تھوڑی طاقت دی، وَأَمْدَدْنَاكُمْ بِأَمْوَالٍ وَبَنِينَ، اور ہم نے قوت دی تم کو مال سے اور بیٹوں سے، وَجَعَلْنَاكُمْ أَكْثَرَ نَفِيرًا، اور بنا دیا ہم نے تم کو کثیر التعداد، بہت زیادہ کرا۔ اللہ کیسے حالات بدلتا ہے، کہ بخت نصر جس نے ان پہ حملہ کیا تھا وہ مر گیا، جو ہی اس کی موت آئی تو اس کی فوجیں کمزور پڑیں، اور بابل کی سلطنت جو تھی وہ زوال پذیر ہو گئی، اور اس طریقے سے پھر ان کو دوبارہ اوپر ابھرنے کا موقع ملا، اللہ تعالیٰ نے ان کو ایک اور موقع دیا، اور اس طریقے سے یہ لوگ تھوڑی دیر کے لیے درست ہو گئے، اللہ تعالیٰ نے ان کو کثرت دی۔ اللہ کو کسی بھی دور میں مسلمان برے نہیں لگتے، اصل شرط یہ کہ وہ مسلمان ہو جائیں۔ اب کیا ہوا؟ اللہ تعالیٰ نے ان کو ایک خوبصورت سا قانون دیا، کہ ان احسنتم احسنتم لانفسکم، اگر تم اچھے کام کرو گے تو اس کا فائدہ تمہیں ہی پہنچے گا، افراد کی سطح پہ بھی اور قوموں کی سطح پہ بھی۔ وَإِنْ أَسَأْتُمْ فَلَهَا، اور اگر تم برائی کرو گے تو تمہارے سر پہ پڑے گی برائی۔ इसकी सज़ा तुम्हारे नफ्सों को मिलेगी। इस जुमले को अगर आप चाहें तो ब्रैकेट में कर लें, ये है जिसको हमारे यहाँ कहते हैं ना तरह जुमला, इसका मजमून से ताल्लुक़ नहीं होता। आयत नंबर 7 का जो शुरू का हिस्सा फलाहा तक, इसको आप ब्रैकेट में कर लें, इसको कहते हैं जुमलाए मोतरेज़ा। बात सुनाई जा रही है उनकी और बीच में एक कंक्लूजन दिया जा रहा है कि तुम्हें पता है कि तुम्हें हमने गलबा क्यों दिया, क्योंकि तुमने अक्सन तुमने अच्छे काम किए, अल्लाह ने तुमको गलबा दे दिया, फ़ायदा हो गया। क्यों बुख्तनसर तुम पे सवार हुआ था, क्योंकि वाइन असा तुम फलाहा, बुरे काम किए थे तो सज़ा मिल गई। यहाँ तक पहला वादा पूरा हुआ, कुछ दिन ठीक रहे, अच्छे रहे, होश में आ गए कि वाकई हम गलत ही काम करते थे, तभी तो हमारी पकड़ हुई। फिर क्या हुआ, फ़ाइज़ा जा वादुल आखिरती, फिर जब आ गया दूसरा वादा तो और जालिम उन पर गालिब आ गए। क्यों, लियसू वुजूहकुम, ताकि गमनाक बना दें तुम्हारे चेहरों को। वलियदखुलुल मस्जिद कमा दखलूहु अव्वल मर्रा, और ताकि जबरन दाखिल हो जाएं मस्जिद में जैसे वो दाखिल हुए इसमें पहली बार। और वली युतब्बिरू मा अलू, और ताकि फनाओ बर्बाद करके रख दें जिस पर से भी वो गुज़रें, जहाँ जा सकें तत्बीरा, जहाँ पे काबू पा सकें। ज़रा सोचिए, कौमों की हालत बदलती है। ये दूसरी बार थी, कुछ अरसा ठीक रहे, इंसान रहे, बने रहे, काम करते रहे, अल्लाह ने मदद दी, खूब फले फूले। फिर क्या हुआ, इन्होंने हज़रत ज़करिया अलैहिस्सलाम को कत्ल कर दिया, हज़रत ईसा अलैहिस्सलाम को कत्ल करने की कोशिशें की, अल्लाह ताला ने उनको तो आसमान पर उठा लिया। याद रखिए, जब कोई दुश्मनी लेना चाहता है, अल्लाह अपने बंदों को ले जाता है आसमान पर। किसी को ले गया, अल्लाह के नबी को मक्का से निकाल के मदीना ले गया, लेकिन पीछे वालों की बड़ी सख्ती आती है, क्योंकि उन्होंने अल्लाह के नबियों के साथ अच्छा मामला ना किया। जो ही हज़रत ईसा अलैहिस्सलाम आसमान पे उठाए गए, इसके बाद इस कौम पर टीटस, रोमन बादशाह था टीटस बोलते हैं, उसको मुसल्लत कर दिया। इसने यरूशलम पर हमला किया, और जिसको आप कहते हैं ना कि कुश्तों के कुश्ते लगा दिए, कई कैदी, कई मारे गए, लूट मार, इनके मजहबी सहीफे पाँव के नीचे रौंदे गए। बैतुल मक़दस और हेकले सलेमानी जो था उसको तोड़ फोड़ दिया, और हमेशा के लिए फिर बैतुल मक़दस से जला वतन कर दिया गया। और इनकी ये तबाही जो थी 70 हिजरी तक रही। अल्लाह अकबर, आज भी अगर ये वहाँ मौजूद हैं तो ये तो पिछले कुछ सालों की कहानी है ना, तब के निकले हुए, इनको दोबारा मौका नहीं मिल सका था। आप कभी बैतुल मक़दस की हिस्ट्री पढ़ के तो देखें, कहाँ से अल्लाह ने इस कौम को उठा के कितनी दफ़ा मौका दिया, चांस दिया, अब ठीक कर लो, अब ठीक कर लो। जब इन्होंने ठीक काम ना किया, अल्लाह ताला ने दूसरों को डाला और इनको निकाल के फेंक दिया। अभी भी उम्मीद बाकी है, असा रब्बुकुम यरहमकुम, करीब है कि तुम्हारा रब तुम पर रहम करे। वाइन उत्तुम उदना, और अगर तुम फिर पलटोगे तो हम भी पलटेंगे। इस उत्तुम और उदना के कई मानी मुख्तलिफ पेश किए गए। नंबर एक, अगर फिर सरकशी करोगे, हम फिर तुम पर दूसरों को गालिब कर देंगे। दूसरी बात यह कि अगर तुम अल्लाह के नबी की तरफ मुसलमान होकर पलट आते हो तो हम तुम्हारी तरफ रहमत लेकर आ जाएंगे। यानी जैसा काम तुम करोगे ना, वैसे ही तुम्हारे साथ किया जाएगा। अच्छा करोगे तो अच्छा किया जाएगा, बुरा करोगे तो तुम्हारे साथ बुरा किया जाएगा, लेकिन ये दुनिया की काफ़ी नहीं होगी। वजालना जहन्नम लिल काफिरीन हसीरा, और हमने काफिरों के लिए जहन्नम को कैदखाना बना दिया। यानी ये दुनिया की 4 दिन की जो बातें हैं ना, इसी पे ना सोचो कि अल्लाह ने तुम्हारे गुनाहों को माफ़ कर दिए। एक और इशारा भी इसमें मिलता है कि जिस तरह तुमने पिछले अंबिया को कत्ल किया या उनको तकलीफ़ें दी, अगर तुमने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ भी बुरा मामला किया तो हम तुम पर अब फिर दोबारा ऐसा हिसाब ले आएंगे। ज़रा इमेजिन करें, मदीना के यहूद को ये धमकी मिल रही है कि अगर तुमने नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ पिछले अंबिया वाला काम किया तो फिर तुम पर गलबा आएगा। और आप देखिए कि हुआ, मदीना जिसके बेताज बादशाह बने हुए थे, सिर्फ 10 साल के अंदर मदीना छोड़ के भाग गए। पहले गज़वे बनू नज़ीर हुई तो वहाँ से निकले, फिर उसके बाद बनू कुरैज़ा के साथ गज़वा हुआ तो वहाँ से निकले, और बिल आखिर फिर खैबर से भी निकाल दिए गए। तो ये तो कहानी है, आप तो पता नहीं इसमें दिलचस्पी रखते हैं कि नहीं, लेकिन असल हकीकत यह है कि कौमों के उरूज और जवाल की कहानियों में इंसानों को अपने लिए नसीहत लेनी चाहिए। इसलिए फिर अगली दो आयतों में अल्लाह ताला मुसलमानों को इशारा दे रहे हैं और इन्हीं कुफार को और इन्हीं यहूद को कि देखो अब बचना है तो एक ही रास्ता है, इन्ना हाज़ल कुरान, बिलाशुबा ये कुरान है वो, यहदी लिल्लती ही अक़वम, ये रहनुमाई करता है बिल्कुल सीधी तरफ, यानी जो राह दिखाता है सब राहों से ज़्यादा सीधी राह की तरफ, वो क्या है? तौहीद, इस्लाम, इस्लाह, नफ्स की इस्लाह। यानी कौमें कब बिगड़ती हैं? जब किताब को छोड़ देती हैं, दुनिया के अंदर वो किताबों को पीछे डाल देती हैं, तो नतीजा क्या होता है कि टेढ़ी हो जाती हैं। लेकिन सारे ऐसे थोड़ी होते हैं, कुछ जो मानते हैं उनको खुशखबरियाँ भी बहुत देता है। وَيُبَشِّرُ الْمُؤْمِنِينَ الَّذِينَ يَعْمَلُونَ الصَّالِحَاتِ، اور خوشخبریاں سناتے ہیں ان ایمان والوں کو جو نیک عمل کرتے ہیں، سارے نہیں، نیک عمل کرنے والوں کو کیا خوشخبری؟ أَنَّ لَهُمْ أَجْرًا كَبِيرًا، کہ ان کے لیے اجر ہے بہت بڑا، اور جو نہیں کرتے ان کا انجام، وَأَنَّ الَّذِينَ لَا يُؤْمِنُونَ بِالْآخِرَةِ، بے شک وہ لوگ جو آخرت پر ایمان نہیں لاتے، آتدنا لہم عذابا علیما، ہم نے تیار کر رکھا ہے ان کے لیے دردناک عذاب۔ یہاں پہ اصل میں مضمون پورا ہوتا ہے، پہلی آیت سے یہاں تک اگر ایک سٹریچ میں ہم دیکھ لیں نا، تو امت مسلمہ کو دکھا دیا کہ اب تم ابھرنے والے ہو، اور ان کو دکھا دیا کہ تم اب بکھرنے والے ہو، تم نے اپنی قابلیت ضائع کر دی، ہم تمہیں اب اٹھا کے مسلمانوں کو لانے والے ہیں۔ لہٰذا اگر اب بھی پلٹنا چاہتے ہو تو یہ نبی موجود ہے، اس کے ساتھ اچھا کام کرو، اچھا معاملہ کرو۔ ہم یہاں تک تلاوت سن کے اب ان ساری آیتوں میں سے کچھ چیزوں کو عمل کے لیے پک کریں گے، کیونکہ یہ آیتیں ایسی تھیں کہ جس کے بیچ میں رک نہیں سکتے، ورنہ معنی پورا سمجھ نہیں آتا۔ تو تلاوت سنتے ہیں۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، سبحان الذي أسرى بعبده ليلا من المسجد الحرام إلى المسجد الأقصى الذي باركنا حوله لنريه من آياتنا إنه هو السميع البصير، وآتينا موسى الكتاب وجعلناه هدى لبني إسرائيل ألا تتخذوا من دوني وكيلا، ذرية من حملنا مع نوح إنه كان عبدا شكورا، وقضينا إلى بني إسرائيل في الكتاب لتفسدن في الأرض مرتين، لتفسدن في الأرض مرتين ولتعلن علوا كبيرا، فَإِذَا جَاءَ وَعْدُ أُولَاهُمَا بَعَثْنَا عَلَيْكُمْ عِبَادًا لَنَا أُولِي بَأْسٍ شَدِيدٍ، بَعَثْنَا عَلَيْكُمْ عِبَادًا لَنَا أُولِي بَأْسٍ شَدِيدٍ فَجَاسُوا خِلَالَ الدِّيَارِ، وكان وعدا مفعولا، ثم رددنا لكم الكرة عليهم وأمددناكم بأموال وبنين وجعلناكم أكثر نفيرا، إن أحسنتم أحسنتم لأنفسكم، وَإِنْ أَسَأْتُمْ فَلَهَا، فَإِذَا جَاءَ وَعْدُ الْآخِرَةِ لِيَسُوءُوا وُجُوهَكُمْ وَلِيَدْخُلُوا الْمَسْجِدَ كَمَا دَخَلُوهُ وليدخلوا المسجد كما دخلوه أول مرة وليتبروا ما علوا تتبيرا عسى ربكم أن يرحمكم وإن عدتم عدنا وجعلنا جهنم للكافرين حصيرا إن هذا القرآن يهدي للتي هي أقوم ويبشر المؤمنين الذين يعملون الصالحات أن لهم أجرا كبيرا وأن الذين لا يؤمنون بالآخرة أعتدنا لهم عذابا أليماً